नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौँ वरिष्ठ समालोचक दयाराम श्रेष्ठ सम्भव। विक्रम सम्भव 2002 भाद्रमा सिरान बजार धनकुटामा जन्मनुभएका दयाराम श्रेष्ठ नेपाली साहित्यको समालोचना क्षेत्रमा विशेष पहिचान राख्नुहुन्छ। विशेष गरी कथाको प्रखर समालोचक मानिने श्रेष्ठले नेपाली साहित्यमा 2017 धनकुटा कलेजको हिमाञ्चल नामक मुखपत्रमा कविता प्रकाशित गर्नुभएको हो। नेपाली साहित्यको केही पृष्ठ 2032, सन्दर्भ र मूल्याङ्कन 2025, साहित्यको इतिहास सिद्धान्त र सन्दर्भ 2061 लगायत थुप्रै समालोचकीय कृतिका लेखक रहिसक्नु भएको छ। उहाँको कृति नेपालको राष्ट्रिय झण्डाले भने विक्रम सम्वत 2053 मदन पुरस्कार प्राप्त गरेको छ। यसरी नेपाली साहित्यमा झण्डै 5-6 वटा समालोचनाका कृतिहरू प्रदान गरिसक्नुभएका समालोचक दयाराम श्रेष्ठलाई हामीले वासिङटन डिसीबाट बर्खु स्थित उहाँकै निवासमा फोन मार्फत सम्पर्क गरेर नेपाली साहित्यमा समालोचनाको स्थितिको बारेमा खसखस राख्ने जमर्को गरेका छौँ। सम्पर्क सूत्रको माध्यम बनेर सहयोग गर्नुहुने मदन पुरस्कार गुठीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार कमलमणि दीक्षितज्यूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ। त आउनुहोस् डाक्टर दयाराम श्रेष्ठ सम्भवलाई स्वागत गरौँ।
वरिष्ठ समालोचक दयाराम श्रेष्ठ सम्भवज्यू, तपाईँलाई खसखस.com हार्दिक स्वागत छ। आजकल तपाईँ सम्भव लेख्न छोड्नु भएको
हो? एक्चुअली मैले आफूले छोडेको
होइन,
तर अब अरूले लेखिदियो भने म त्यसमा चाहिँ केही नलेखो भन्दिनँ क्या, तर म आफ्नो हातबाट चाहिँ म लेख्दिनँ।
आफूले किन लेख्न छोड्नु भयो? सम्भव भनेर तपाईँ आफै चिरे चिनाउनु भएको थियो,
टाइम पिरियड थियो
हजुर,
जुन बेलामा मैले चाहिँ अब भनौँ न कविता लेख्नबाट सुरु गरेँ हो मैले, होइन
हजुर,
त्यो बेला चाहिँ एउटा फेसन जस्तो थियो एउटा टाइटल जोड्ने, अनि अलिक त्यो रोजेँ होइन
हजुर,
अनि पछि मैले कविता पनि लेख्न छोडेँ, कथा पनि लेख्न छोडेँ, अन्त समालोचनातिर आएँ। अब समालोचना लेखुन्जेल केही केही वर्ष त मैले त्यसलाई छोडिन पनि, तर पछि यसो विचार गरेँ अब किन यो फेरि अब यसको के आवश्यक छ र अब युनिभर्सिटीमा म प्रोफेसर भइसकेँ, अब मदन पुरस्कार पनि पाइसकेँ मैले, डिपार्टमेन्ट हेड पनि भइसकेँ भनेदेखि अब यसको केही अर्थ छैन, एभ्रिथिङ वाज पोसिबल भइसकेपछि भन्ने मैले ठानेर अनि त्यसलाई मैले छोड्छु।
ए एभ्रिथिङ पोसिबल भइसकेपछि भन्ने सम्भव छोड्नु भयो, त्यसो भए अब असम्भव भन्ने कुरा केही पनि रहेन भन्ने कुरा हिसाबले चाहिँ सम्भव छोड्नु
भयो? तर वास्तवमा
हजुर
त्यो सम्भव भन्ने त्यो शब्द जुन छ नि त्यो पोसिबल भन्ने अर्थमा चाहिँ मैले लिएकै होइन। त्यो हाम्रो बौद्ध लिटरेचरमा नि सम्भव भनेको जन्मको अर्थमा हुन्छ क्या,
हजुर,
पद्म सम्भव कुमार सम्भव भन्छ नि त्यो अर्थमा मैले लिएको।
ए तर धेरै मान्छेहरूले चाहिँ नि सम्भव भन्दा चाहिँ सम्भव असम्भवको पोसिबिलिटी इम्पोसिबिलिटीको कुरामा जाने भयो,
त्यो त्यो एक्चुअली त्यो अर्थमा होइन।
हामीलाई धेरै खस हामीलाई धेरै खसखस लागेको थियो, तपाईँले तपाईँको पछिल्लो सायद हुनुपर्छ भूमिका यो गोविन्द गिरी प्रेरणाको साझा प्रकाशमा निस्केको गन्तव्य घर बहालमा, हजुर, लामो कथाको बारेमा भूमिकामा तपाईँले चाहिँ नि डाक्टर दयाराम श्रेष्ठ मात्रै लेख्नु सम्भव लेख्नु भएन, अनि हामीलाई धेरै नै कौतूहलता जागेको थियो किनभने तपाईँको नाममा त्यो सम्भव स्वतः आउँछ कि
भने यसमा मात्रै होइन, तपाईँको धेरै पहिलादेखि
हजुर यो यो जानकारी मिलेर हामीलाई खुसी लाग्यो, धन्यवाद। तपाईँले 2053 सालमा मदन पुरस्कार नेपालको राष्ट्रिय झण्डा नामक कृतिको लागि मदन पुरस्कार पाउनुभयो, त्यो पुरस्कार पाइसके पाउनु भएको 10 वर्षपछि नेपालको झण्डा नै फेरिने एकचोटि चर्चा चलेको थियो, कस्तो अनुभव गर्नुभयो तपाईँले?
होइन त्यो बेलामा मैले मिडियामा खुब भने लेखन गरेँ मैले,
हजुर,
अहिलेको उप प्रधानमन्त्री हुनुहुन्छ नि चित्रबहादुर केसी,
हजुर,
उहाँसँग पनि मैले फेस गरेँ खुब मजाले, तर यो राजाको झण्डा हुँदै हुन्न, राजाको झण्डा हुनलाई त यस्तो यस्तो सिम्बल हुनुपर्छ, चिन्ह हुनुपर्छ इत्यादि भनेर नजिक लिएर यो चाहिँ हाम्रो नेपाललाई अलग्गै पहिचान गराउने आफ्नै किसिमको मौलिक यो हाम्रो धन्दा हो भनेर मैले खुबले गरेँ, खुब लजिक दिएँ मैले धेरै ठाउँमा त्यो बेला मैले चाहिँ त्यो गर्नु पर्यो डिफेन्ड गर्नु पर्यो मैले।
अनि यो राष्ट्रिय झण्डाको कुरा गर्दै हामीले त यो किताब पढ्न पाएको छैन दुर्भाग्यवश, तर एउटा अलिकति पछाडि जाँदाखेरि अलि अगाडि डाक्टर तारानाथ शर्माले बेलायती र बरालिँदा भन्ने यात्रा संस्मरणमा झण्डाको बारेमा जे जति वर्णन गर्नुभएको छ नि आयरल्यान्डमा छँदाखेरिको, पक्कै पनि यहाँले पनि पढ्नु भएको होला, त्यो वर्णन र यहाँको किताबमा चाहिँ नि त्यो बारेमा कति मिल्दो जुल्दो फरक छ?
धेरै अन्तर, धेरै अन्तर।
हजुर,
उहाँले लेख्नु भएको थियो त्यो एउटा एसेको रूपमा
हो,
त्यसमा इमोसनल कुराहरू बढी छन्,
अर्को
र प्रमाण भन्दा नि तपाईँको इमोसनल कुराहरू बढी छन्।
उहाँको
चाहिँ त्यो दुईवटा निबन्ध मात्रै हो, अब तर मैले त रिसर्चै गराउ नि त त्यो सेप किन त्यस्तो भयो, ट्राइङ्गुलर सेप किन भयो, अनि चन्द्रमा माथि अनि तल सूर्यले,
भनेपछि यो कि विवेचनात्मक कृति भयो है?
हजुर,
विवेचनात्मक कृति भयो,
एकदम रिसर्च बेस्ड हो,
शोधमूलक।
हजुर,
अनि एउटा
मैले भनिहालौँ, त्यो किताब लेखेपछि
हजुर
त्यो झण्डाको बारेमा मैले काम गरिसकेपछि नि
हजुर
मैले अर्को पनि एउटा काम गर्ने प्रेरणा पाएँ। त्यो के भन्नुहोस् न, हाम्रो हाम्रो हतियार जाति हतियार भनेर खुकुरी भनिन्छ नि,
हजुर हजुर,
हो त्यो खुकुरीको बारेमा म अहिले त्यो रिसर्चमा छु, त्यो कहाँबाट आयो, कसरी आयो, यो हाम्रो मौलिक हो कि होइन भनेर यसको रिसर्च मैले गरिरहेका छु।
अब
यसको कन्क्लुजनमा त म पुगिरहेको छैन, तर करिब करिब चाहिँ यो कन्क्लुजन के निस्कन लागेको छ भनेदेखि हाम्रो मौलिक हतियार हो, कहीँको बाहिरी प्रभाव होइन भनेर त्यो करिब करिब त्यो कन्क्लुजन चाहिँ निस्कन लागेको छैन।
कहिलेसम्म यो कृति बाहिर आउँछ होला?
अब यसमा अलिकति काम बाँकी रह्यो भने यसको हिस्ट्री त मैले करिब करिब सक्ने आँटिसकेँ प्रमाणै दिएर, अब यसको सेपहरूको बारेमा नि विभिन्न प्रकारको जुन सेप छ त्यो सेपहरूको बारेमा पनि करिब करिब छल्किन सकेका छ। अब मलाई पुरानो पुरानो यो बाइसी पोलिसी राजाहरूको पालाका नै खुकुरीहरू यो ठाउँमा छ, पोखरामा यो सारिङकोट भन्ने ठाउँमा छ, अनि त्यहाँ चाहिँ कुन बेलामा निकाल्छ तपाईँको भन्दाखेरि दसैँको अष्टमीको दिनमा मात्रै
निकाल्छ।
त्यो अस्ति दिन मैले चाहिँ हेरिराखेको छु, अब कहिले हुन्छ त्यहाँ गएर त्यो फोटोहरू पुरानो पुरानो खुकुरीका फोटोहरू, र त्यसपछि प्रहरीमा अब सशस्त्र प्रहरीमा नेपाल आर्मीमा यो खुकुरीलाई चाहिँ त्यो जिल्लाको रूपमा नि कसरी प्रयोग गर्छन् उनीहरू भनेर त्यो पार्ट चाहिँ माथि छ, मेन पार्ट चाहिँ सिद्धिसकेको छ त्यसको हिस्ट्री।
ए ल, बधाई छ, हाम्रो शुभकामना छ।
त्यसपछि भन्नुहोस् न फेरि अर्को, यो काम गरिसकेपछि फेरि एउटा अर्को कामको निमित्त म प्रेरित भएको छु, अहिले त्यो काम पनि म गर्छु। त्यो भनेपछि हाम्रो सगरमाथा छ नि, त्यो सगरमाथाको हिस्ट्री के हो त, के हो इतिहास हाम्रो सगरमाथाको, अब त्यतापट्टि जान्छु म, यो सकिसकेपछि सगरमाथाको इतिहासतिर जान्छु म।
भनेपछि आजकल पुरा शोधमूलक
एकदम एकदम पुरा रिसर्च बेस्ड हुन्छ यो, अब धन्दामा गरिहाले त्यसपछि फर्दर सेकेन्ड एडिसनको लागि म तयार गरेर गइसकेको, अरू पनि इन्फर्मेसनहरू फ्याक्टहरू मैले डाटाहरू मैले फेला पारेको छु, त्यो समेत राखेर म सेकेन्ड एडिसन निकाल्छु। अनि मलाई लागेको छ यो झण्डा खुकुरी र यो सगरमाथा यो बरु अलिकति छ महिना ढिलो भए पनि एकैचोटि म निकाल्छु जिन्दगीमा।
ए, एकैचोटि निकाल्ने योजना छ?
त्यो योजना बनाएको छु यो तिनवटा किताबलाई।
ल, हाम्रो धेरै धेरै शुभकामना छ तपाईँलाई। अनि अब के अरे, यो 53 सालको मदन पुरस्कार यहाँको कृति नेपालको राष्ट्रिय झण्डाले पाएपछि त्यसमा चाहिँ नि के भन्नुभएको थियो भने, त्यस कार्यक्रममा त्यो पुरस्कार लिने कार्यक्रममा यहाँले के भन्नुभएको थियो भने, सृजनात्मक लेखनबाट आलोचनात्मक लेखनतर्फ आकर्षित भएको अनुभव गर्नुभएको भनेर भन्नुभएको छ त्यतिखेर, यानि कि त्यतिखेर तपाईँले कथा कविताहरू लेख्न छोडेर यता आउनको खास कारण के हो?
खास के हो भने सुरु चाहिँ मैले कविताबाट गरेको 18 सालदेखि 17 सालदेखि अनि केही कविताहरू लेखेँ त्यसपछि कवि कथाहरू लेखेँ अनि मैले आफैले के फिल गरेँ भन्दाखेरि यो कविता लेख्नको लागि र कथा लेख्नको लागि जुन एउटा त्यो त्यो क्रिएटिभ एउटा जुन एउटा इम्पल्स जुन चाहिन्छ नि त्यो चाहिँ मतलब रहेको छ मलाई त्यो आफू रिच भयो जस्तो लागेको छ त्यसपछि मैले पाइला अगाडि चाल्नु
सकिनँ
अनि त्यसपछि अनि यसो विचार गरेँ अहिले बिए पढ्दा पढ्दै इङ्ग्लिस लिटरेचर पढाउने एकजना पट्टा युनिभर्सिटी एकजना प्रोफेसर हुनुहुन्थ्यो उहाँले इङ्ग्लिस लिटरेचर पढाउनुहुन्थ्यो यो तपाईँको 19 सालतिरको कुरा हो अनि उहाँले त्यो लर्ड टेनिसनको बारेमा पढाउँदाखेरि म यति इम्प्रेसिभ भएँ कि मैले नेपालमा तुरन्तै लेखेँ टेनिसनको बारेमा नि कवि टेनिसनको बारेमा लेखेर मैले गोर्खापत्रमा पठाएँ त्यो साथीहरूले त्यसपछि त्यसबाट जुन मैले प्रशंसा पाएँ नि अनि त्यसपछि बरु यो चाहिँ क्षेत्र मेरो रहेछ समालोचना लेख्ने भनेर त्यसपछि मैले त्यो क्रिएटिभ राइटिङ हुन्छ टोटल गरिदिएँ अनि आफूको रेप्रेजेन्टेसनतिर लाग्यो सालतिरकै कुरा हो
तर तपाईँले जुन यो समालोचना भन्दाखेरि एक हिसाबले जुन सृजनात्मक लेखन भन्दाखेरि समालोचनात्मक कार्य त अलिकता एउटा यो कस्तो भने अलिक अप्ठ्यारो पनि काम भने मानिस रिसाउने अथवा खुसी हुने यस्तो होइन तपाईँलाई कस्तो फिल भयो एक्ज्याक्टली मैले त्यही भन्नु खोजेको हजुर
अब त्यो मैले लेख्दै जाँदाखेरि मैले धेरै गाली पनि खाएँ
त्यही भन्न खोजेँ मैले
गाली पनि खाएँ तर अब यो राइटिङ आलोचनात्मक लेखन यस्तै हो भन्ने लागेर मेरो पछिल्लो किताब एउटा निस्किएको छ नेपाली कथा र कथाकार भन्ने त्यो एकाडेमीबाट एकाडेमीको त्यो प्रोजेक्ट हो है नेपाली कथा र कथाकार भन्ने चाहिँ साढे चार किताबको एउटा नेपाली कथाको होल पुरा कन्टेन्ट स्टडी छ त्यसमा
हिस्टोरिकल
भने नि त्यसमा चाहिँ मैले त्यो कथाकारहरूमा जुन क्वालिटी जुन छ नि त्यो क्वालिटी चाहिँ एसेसमेन्ट गर्ने काम गरेको छु मैले समालोचनाको एउटा पार्टीको पनि हो त्यो क्वालिटीलाई कसरी एसेस गर्ने हो त त्यस्तो क्वालिटी त्यो कथाकारमा भनेर त्यसलाई चाहिँ बाहिर प्रकाशमा ल्याइदिने काम मैले पनि गरेको छु त्यसपछि फेरि एउटा अर्को काम गर्दैछु अहिले त्यो नेपाली लौकथा हुन्छ नि लघुकथा हुन्छ नि लौकथा
हजुर
लौकथा र कथाकार भनेर अर्को प्रोजेक्ट काम गर्दैछु अब यसमा चाहिँ टोटल्ली तपाईँको मोडल फरक छ यसमा के छ भने क्वालिटी एसेस गर्ने काम भन्दा पनि त्यो कथा कथा जुन टेक्स्ट जुन हुन्छ नि टेक्स्टले के भन्छ के बोल्छ त्यो टेक्स्टले जे कुरो बोल्छ टेक्स्ट बेस क्या त्यो टेक्स्टले जे कुरो बोल्छ त्यो बोल्ने कुरालाई टेक्स्टलाई अगाडि राखेर म पछि भनेपछि कुनै पनि यस्तो टेक्स्ट पनि छ जुन टेक्स्टलाई चाहिँ तपाईँले त्यो लौकथा भन्न मिल्दैन क्या लौकथाको जुन प्युरिटी जुन हुन्छ नि त्यो प्युरिटी चाहिँ छैन भने त्यस्तो बेलामा मैले यहाँनिर चाहिँ लौकथाको प्युरिटी आएन यो चाहिँ जोक जस्तो भयो निबन्ध जस्तो भयो यो चाहिँ गद्यमा लेखेको कविता जस्तो भयो भनेर त्यहाँनिर चाहिँ दोषहरू पनि आउनाले काम मैले गरेको यो अहिले अहिले मैले गरिराखेको काम
लघुकथाको चर्चा चलिहाल्यो मैले प्रश्न
सोधे तपाईँको समालोचना गर्ने भनेको हो त्यो दोष खट्याउने भन्दा पनि त्यो क्वालिटी एसेसमेन्ट एसेस गर्ने रहेछ मेरो बुझाइ अहिले अहिले मेरो बुझाइ चाहिँ त्यस्तो छ क्या
हजुर हो पक्कै
पेपरमा जुन एउटा क्वालिटी हुन्छ त्यो क्वालिटीलाई चाहिँ एसेस एसेस गरिदिने त्यो काममा चाहिँ अहिले बढी अहिले मेरो मेरो समालोचना त्यतापट्टि अलिक बढी
हजुर लघुकथाको पनि कुरा चल्यो कथाको पनि चल्यो भनिहाल्नु भयो लामो कथाको पनि कुरा चल्यो यो कथा विधामा यो कथा लामो कथा लघुकथा यो परम्परा किन र के जरुरी छ
यो के हुँदो रहेछ भन्दाखेरि जेनरली चाहिँ हामी जसलाई यो सर्ट स्टोरी भन्छौँ नि सर्ट स्टोरीको लागि त हामीले चलाएको फल त कथा मात्रै हो होइन
हजुर
जस्तो अब गोविन्द गिरीको एउटा सङ्ग्रहमा पनि मैले भनेको छु आखिर के रहेछ त भन्दाखेरि त्यो जेनरल जुन मिडियम साइजको जुन कथा हुन्छ नि कथाको त्यो इन्टरनल अन्त इन्ट्रा एक्सपेन्सन गर्न सक्यो भने त्यो लामो कथा हुने रहेछ होइन त्यो प्लट ठुलो प्लट चाहिँदैन खालि भित्री आन्तरिक एउटा फैलआउट मात्रै गरिदिने गर्दाखेरि त्यो त्यो बिचमा स्पेस हुन्छ, त्यो स्पेसलाई चाहिँ एक्सपान्सन गरिदिनु लामो कथा भनेको छ। अनि नौकथा भनेपछि त्यो जुन स्पेस हुन्छ नि त्यो स्पेसलाई कन्ट्र्याक्सन गरिदिनु, सानो बनाइदिनु, सानो बनाएर नौकथा बनिदिन्छ, त्यसलाई चाहिँ एक्सपान्ड गरिदियो भनेदेखि चाहिँ लामो कथा भइदिन्छ, भएन बिचमा भयो भनेदेखि जेनरल कथा मात्र भइदिन्छ। यसको चाहिँ त्यो टेक्नोलोजीहरूको चाहिँ त्यस्तो खालको रहेछ।
अनि लामो कथालाई अझ एक्सटेन्सन गर्यो भने उपन्यास बन्छ भन्न मिल्छ?
हुँदैन हुँदैन
हुँदैन
हुँदैन हजुर। उपन्यास बन्नुको निमित्त त त्यसको काम जस्तै फरक हुन्छ
हजुर,
त्यसलाई लामो गरेर मिल्दैन। त्यसको प्लटको स्ट्रक्चर नै ठुलो हुन्छ, क्यारेक्टरहरू धेरै हुन्छन् होइन, सेटिङ नै फरक हुन्छ र उद्देश्य नै फरक हुन्छ। लामो कथालाई लम्ब्याएर चाहिँ उपन्यास अथवा हामी जसलाई चाहिँ नोभलेट भन्छौँ नि लघु उपन्यास बन्दैन बन्दैन, त्यो अर्कै विधा हो।
हजुर, यहाँले अहिले भनिहाल्नु जुन क्वालिटी कथामा हुने जुन क्वालिटीको एसेसमेन्ट गरेर तपाईँले लेख्ने काम गर्नु जुन हुन्छ नि त्यो हो वास्तवमा समालोचना। तर अहिले नेपालको साहित्यमा समालोचना विधाले अलिकता धर्महरू भएको धर्म गुमाएको जस्तो देखिएको छ, एउटा चाहिँ नि अननेसेसरी चाहिँ नि प्रेज गर्ने भन्ने कुरा पनि देखिएको छ, जसले गर्दाखेरि साहित्यको क्वालिटी घटेको भन्ने पनि कुरा सुनिन्छ, यहाँलाई कस्तो लाग्छ?
यो के भयो भने वास्तवमा यो नेपाली समालोचनाको जुन तपाईँको यसको जुन स्ट्यान्डर्ड हो नि
हजुर,
त्यो स्ट्यान्डर्ड चाहिँ कहीँ गएर अड्किएको छ, अगाडि बढ्न सकेको छैन।
कसरी?
त्यो हाम्रो जेनेरेसन आइसकेपछि रोकिएको छ
हजुर,
हाम्रो जेनेरेसनसम्म आइसकेपछि हामी पछिको जेनेरेसनले के गर्यो त तपाईँको भन्दाखेरि दुईवटा, एउटा चाहिँ लिटरेचर पढाउँछ कलेजहरूमा अनि उसले जे कुरो पढाउँछ नि
हजुर
त्यो कुरोलाई समालोचना गर्ने पठाउँछ, त्यसले गर्दाखेरि समालोचनाको स्ट्यान्डर्ड खस्किया छ। हजुर, त्योभन्दा पनि अर्को कुरो के भइदिएको छ त भन्दाखेरि तपाईँको यो पत्रकारिताको जुन एउटा हावा जुन आएको छ नि, अहिलेको समालोचक भनेको पत्रकारहरू हो भनेपछि समालोचक समालोचक बन्नुको निमित्त कति हामीले स्टडी गर्नुपर्छ, स्टडी गरेर पुग्दैन नि, स्टडी गर्नुपर्छ समालोचक बन्नुको निमित्त, साधना गर्नुपर्छ, त्यसमा अनेस्टी त्यत्तिकै हुनुपर्छ है। अब यो तिनै कुराहरू चाहिँ अहिलेको समालोचक भनेको जो खास गरिकन समालोचना लेख्ने पत्रकारहरू छ नि त्यत्तिकै हावामा प्रशंसा गरिदिने अथवा त्यसको आलोचना गर्नुछ भनेदेखि आँखा केन्द्र आलोचना गरिदिने यो एउटा यो यो धार पनि छ नि यसले गर्दाखेरि
अहिलेको यो युवाहरूमा देखिने कुरा चाहिँ के भनेको मतलब सिम्पल इन्टरप्रिटेसन नै समालोचनाको रूप लिइरहेको छ, त्यसो भए
हो त यो स्टडीको कमी हो क्या
हजुर,
यो अध्ययनको कमी हो है। अब यो कसरी हुन गयो त भन्दाखेरि मैले हेर्ने एउटा कुरा त क्लासरुममा जे पढाउँछ नि उसले
हजुर
त्यो पढाएको कुरालाई अलिकति मिलाएर उसले समालोचना भनेर पठाउँछ, एउटा कुरो त्यो भएको छ। अर्को कुरो के भएको छ भन्दाखेरि जस्तो अब हामीसम्मको जेनेरेसनले यताउति केही काम नगरिकन मात्रै युनिभर्सिटीको क्लास मात्रै लिएर बाँकी समय हामी लाइब्रेरीमा बिताउँछौँ क्या
अध्ययन
गरेर, अब नयाँ जेनेरेसनमा त्यो छैन, किनभने उसले जससम्म पढाउँछ मोटरसाइकल लिएर कुदिएको छ कुदिएको छ, अनि उसले सेल्फ स्टडी कहिले गर्ने? अहिलेको नयाँ जेनेरेसनले जसले समालोचना लेख्ने भनेर भन्छ नि उसले त लाइब्रेरीको तर्नरै दिन हुँदैन, त्यो अध्ययनको कमी क्या, अध्ययनको कमी टाइम दिन नसकेकोले गर्दाखेरि त्यो समालोचना मैले भने कहीं गएर अड्केको छ क्या, त्यो अड्केको भनेको हाम्रो जेनेरेसनसम्म मात्रै आइपुग्यो, त्यसपछि यो चाहिँ स्ट्याटिक हुनुभएको छ।
अब यसलाई ब्याक ट्र्याकमा ल्याउनुको लागि के गर्नुपर्छ तपाईँ के भन्नुहुन्छ?
अब त्यसमा त डेडिकेसन चाहियो होइन, अब समय परिस्थिति चेन्ज हुनु पर्यो, धेरै गाह्रो छ। तपाईँको क्रिएटिभ राइटिङ जस्तो कथाको कुरा गर्दाखेरि यति अगाडि बढिसकेको छ होइन, उपन्यासमा पनि यति अगाडि बढिसकेको छ, कवितामा पनि यति अगाडि बढिसकेको छ, तर बढे अनुसारको समालोचना अहिले छैन स्टडीको कमले गर्दा। अब हाम्रो जेनेरेसन भनेको त थाकेको जेनेरेसन भयो नि त
होइन,
छोराको जेनेरेसन भयो, हामी पछि त्यो चाहिँ मेहनत गर्ने
नयाँ जेनेरेसनलाई यहाँहरूबाट चाहिँ गाइडेन्स दिने, गाइडलाइन दिने, निर्देशन दिने, डिरेक्सन दिने गर्न सकिन्छ कि सकिँदैन?
अब त्यो चाहिँ अब कुरामा त सकिन्छ, व्यवहार त धेरै गाह्रो छ, किनभने अब सिचुएसन चेन्ज छ कि अहिले है, अब सिचुएसन एकदमै चेन्ज छ। हामी पहिले गुरु भनेर कति मान्छौँ होइन, गुरु भनेर त्यो एउटा आदरको भाव एउटा अर्कै हुन्थ्यो, अब अहिले त गुरु भन्दा पनि चेला बढी।
एउटा एउटा कुरो अर्को, यो जमाना अहिले जुन समालोचनामा हजुर, अहिले जुन समालोचनामा जुन यो पत्रकारहरूले अथवा चाहिँ युवाहरूले जुन सर्फेसली जुन इन्टरप्रिटेसनलाई नै समालोचनाको रूप लिइरहेछन् त्यो चाहिँ बेग्लै कुरा भयो, तर कतिपय प्राध्यापक डाक्टर लेख्नेहरूले पनि सर्फेसली समालोचना गरेको पनि देखिएको, यसलाई कसरी हेर्नुहुन्छ? हजुर,
यो प्राध्यापक र डाक्टर लेख्नु भनेको अब अहिले हामीले प्राध्यापक डाक्टर लेख्दाखेरि नाजोले जस्तो हुन्थ्यो, यति यति सस्तो भइसकेको छ है प्राध्यापक र डाक्टर चाहिँ एकदमै यो पोलिटिक्सको चाहिँ विकृति हो क्या, यसको राजनीतिले चाहिँ प्राध्यापक पनि बाँडिदियो अनि डाक्टर चाहिँ पनि बाँडिदिन्छ, अहिले भन्नु मात्रैको प्राध्यापक जस्तै नै हामीले प्राधा लेख्नेलाई अहिले लाग्नु
भनेपछि अहिले नेपाली साहित्यमा सबैभन्दा यो समालोचनाले बिगारेको विधालाई हेर्नु पर्दाखेरि विधागत हिसाबले हेर्दा कुन विधा बढी भाँडिएको जस्तो लाग्छ अथवा चाहिँ सबै विधा नै भाँडिएको जस्तो लाग्छ, के लाग्छ?
अब सबै भेटाएर यो उच्च राजनीतिक प्रभाव पोस्ट मोडर्निज्मको जुन एउटा स्लोगन आयो नि
हजुर,
त्यसले पनि भाँडिदिन्छ, त्यसलाई लेखकहरूले बुझ्नु सकेनन् किन आएको, कुन ब्याकग्राउन्डमा कुन सन्दर्भमा आएको भनेर नबुझिदिएर त्यसको चाहिँ इमिटेसन मात्रै भयो, त्यो इमिटेसन भइदिँदाखेरि चाहिँ हामी तपाईँको खासै जुन आख्यान पनि आख्यान विधामा त्यो एउटा पार्ट पनि बुझिन्छ, विकृति बुझिन्छ, अहिले जे लेखेको नि हुने नाम ठुलो भइसकेपछि आख्यानको नाममा उपन्यासको नाममा कथाको नाममा जे लेखेको नि हुने भन्ने त्यस्तो प्रकारको एउटा गलत प्रकारको सोचाइ कविताहरूमा छैन होइन। अब निबन्ध विधा त धेरै पछाडि छ
अनि
समालोचनाको कुरा त मैले गरेँ, खासै एकजना यो विकृति बढी चाहिँ आख्यानको चित्रबाट आउँछ,
मूलत चाहिँ आख्यान विधा चाहिँ बिग्रिएको छ भन्नु पर्यो,
यसमा त्यो विकृति जस्तो प्रकारको एउटा विकृति
हजुर,
उत्तर आधुनिकता बाछु नाममा चाहिँ अलिकति फरक किसिमको कुराहरू छ।
अघि मैले प्राध्यापक डाक्टरको कुरा गर्दाखेरि यहाँले राजनीतिको पनि कुरा गर्नुभयो होइन, देशकालको परिस्थितिमा साहित्यलाई, देशको साहित्यलाई राजनीतिले कसरी असर गर्दो रहेछ त, डिरेक्टली इन्डिरेक्टली केही के देख्नुहुन्छ?
राजनीति भनेको त अब यसले जीवनको हरेक क्षेत्रमा प्रभाव पार्छ होइन, त्यो पार्ने क्रममा साहित्यमा झन् टड्काको रूपमा,
झन् साहित्यमा टड्काको रूपमा पर्छ,
एकदम टड्काको रूपमा।
कसरी?
अब त्यहाँ एउटा कुरा त के भने साहित्यकारहरू पनि त्यो झन्डाको पछाडि लाग्न थाल्यो क्या,
हजुर
एउटा कुरा
त्यो त हाम्रो नेपालको परिवेशमा मात्रै भयो, मैले समग्र रूपमा कुरा गर्दाखेरि
कुलपति उपकुलपति पद पाइने पुरस्कार पाइने भन्ने एउटा
हजुर,
अनि अर्को कुरो के भन्दाखेरि तपाईँको राइटिङमा पनि त्यो राइटिङमा पनि तपाईँको डाइरेक्टली इन्डाइरेक्टली के गर्ने भन्दाखेरि पार्टीको सपोर्ट गरेर लेखिन्छ
हजुर,
त्यो पोलिटिकल थिमलाई राखेर आफ्नो कथाहरूमा कविताहरूमा राखेर त्यो पार्टीलाई सपोर्ट गरिकन चाहिँ कथा कविताहरू लेख्ने
हजुर,
त्यो पार्टीको पछाडि लाग्ने केही पाइन्छ कि भनेर क्या लोभ ल्याइन्छ
हजुर,
र विशुद्ध रूपमा आफ्नो स्वतन्त्र सिर्जना गर्नेहरू पनि छन् नभए होइन प्रजातिक छन्, तर अहिलेको इन्भाइरोमेन्टै त्यस्तो भइसक्यो कि साहित्यकारहरूले पनि कुनै न कुनै एउटा घरमा बोकिदिने फाइदा हुन्छ भनेर।
यो यो परिस्थिति त विशेष गरी अहिले हाम्रो नेपालमा देखिएको परिवेश भयो, तर एज अ होल संसारमै कसरी गर्नुपर्छ यसरी, कुनै अरू पनि देशमा यस्तै हुन्छ त?
अरू देश त मलाई अनुभव छैन
हजुर,
मैले बुझ्न पनि पाएको छैन कतिको प्रभाव पार्छ भन्ने, आफ्नो 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 विचार त सबै लेखकहरूको हुन्छ
हजुर,
अब त्यो विचारहरूमा अडिक भएर बस्न सक्यो भने त्यो जस्तोसुकै विचार हो,
हजुर,
वाम विचार हो कि अथवा विचार कुनै पनि भए पनि आफ्नो विचारमा अडेर बस्न सक्यो भनेदेखि त्यो एउटा ठुलो कुरो हुन्छ। तर हामीको त त्यो रहेन क्या, त्यो एथिक्सै रहेन। जहाँ फाइदा हुन्छ जस्तो जे देख्दाखेरि फाइदा हुन्छ त्यतापट्टि लागिदिनु, र आफ्नो सिद्धान्तमा आफ्नो आदर्शमा चाहिँ त्यसमा चाहिँ कन्सेन्ट भएर नबसिदिनु।
अब यति हुँदा हुँदै पनि राजनीतिले प्रभाव पारेको छ, फितलो समालोचनाले साहित्यलाई फितलो बनाएको छ भन्ने हुँदा हुँदै पनि नेपाली साहित्यमा अहिले सबैभन्दा राम्रो र खुट्टा बलियो गरेर हिँडेको विधालाई हेर्नु पर्दाखेरि कुन विधा देख्नुहुन्छ?
आख्यान नै
हो।
आख्यानमा विकृतिहरू पनि छन् होइन, नभए त मैले भनिहालेँ नि, विकृतिहरू पनि छन्,
हजुर,
तर हुँदा हुँदै पनि यो अगाडि बढिरहेको छ एकदम फास्ट फास्ट गतिमा,
हजुर।
यो आख्यान कथा पनि मेन इभेन्ट यो उपन्यास पनि यो त मान्नै पर्छ। त्यसपछि भन्दाखेरि कविता हो,
त्यसपछि कविता,
त्यसपछि कविता समालोचना त धेरै पछाडि, समालोचनाको एउटा जुन नयाँ फ्लेभर आउनुपर्ने हो त्यो
त्यही त मैले अघि पनि भने यो ब्याक ट्र्याकमा लिएर आउनुको लागि त फेरि हुन त यहाँले पनि भन्नुभयो सहिलो त सहिलो छ भनेर, तर एउटा एकाडेमिक को हैसियतले एउटा ग्रुपको हैसियतले विचारले एउटा थिङ्क ट्याङ्क जस्तो बनाएर यो समालोचनालाई फेरि ब्याक ट्र्याकमा ल्याउन सकिन?
अब त्यो पनि होला भन्न सक्ला, तर त्योभन्दा पनि एउटा स्कुलिङ नै चाहिन्छ कि, स्कुलिङ नै
हजुरको
लागि एउटा राम्रो खालको सबै चिजहरूबाट निरपेक्ष भएर बसेको, यसमा डेडिकेट हुन्छु भनेर चाहिँ लागेको, त्यस्ता खालका चाहिँ नयाँ युवा नयाँ पुस्ताका मानिसहरू भेटियो भने
युवाहरू
भेटियो भने चाहिँ हुन्छ। जस्तो मैले प्रयास गरिराखेको छु कथाको निमित्त, होइन, कथाको निमित्त चाहिँ के कसरी कसरी गर्ने के गर्ने भनेर चाहिँ एउटा मान्छे खोज्दाखेरि मैले पाइराखेको छु नि, हेर्नु सबै काप्यो त्यो मात्रै जस्तो म कथा गीतामा लागेँ नि त
अहिलेदेखि
नै, होइन, कथामा मैले पिएचडी गरेँ, जति काम गरिराखेको छु कथामा गरिराखेको छु, मेरो फर्दर पछिको योजना पनि मेरो कथामै छ अझै पनि, होइन, एउटा प्रोजेक्ट एकाडेमीबाट मैले अलिअलि लिन खोजिराखेको छु कथा कोर्स भनेर, आधुनिक नेपाली कथा कोर्स भनेर, यस्तो एउटा एउटै विधामा चाहिँ लागि परेको डेडिकेटेड मान्छे अब म कतिको त पार्नु पर्यो नि, त्यो मान्छे खोल्दाखेरि म पाउँदिनँ। त्यस्तो खालको चाहिँ अहिले एकदमै इन्भाइरोमेन्टले अलिक फरक किसिमको छ पहिला,
यसलाई वास्तवमा व्यक्तिगत रूपमा भन्दा पनि संस्थागत रूपमा अगाडि बढाउनु पर्ने भएको छ,
तर त्यहाँ पनि जति पुगेका छ नि, जति पनि सदस्य माथिदेखि तलसम्म जम्मै अब त्यो पोलिटिकल साइड लिएर पुगेका छन् भने चाहिँ त्यो ब्यानर मुनि बसेर बसेपछि त उसको सोचै अर्को हुँदैन।
आशा गरौँ अब यो ब्याक ट्र्याक त नबनौ, अलिकति फेरि सुधारको रूप जाओस् भन्ने जाने हामी आशा गरौँ यो समालोचनाको विधाले गर्दाखेरि। यहाँले अघि पनि भन्नुभयो, आफैले पनि भन्नुभयो, कथा विधामा चाहिँ नि पिएचडी गर्नुभयो, कथा विधामा धेरै कृतिहरू लेख्नुभयो, लेखिरहनु भएको छ। मलाई एउटा अर्को त साह्रै नै कौतुलताको विषय भएको, हामी नेपालीमा कथा, लघु कथा, लामो कथा भन्ने कुरा गर्छौँ, हुन त अहिले पनि ग्याप कहाँ फरक छ भनेर, यो नेपाली साहित्यमा मात्रै हो कि अरू विश्वका साहित्यहरूमा पनि यस्तो देखिन्छ?
लङ स्टोरी भने तपाईँको रसियन स्टोरीजहरू,
हजुर,
त्यहाँ त्यहाँ सबभन्दा बढी राम्रो ट्रेडिसन भनेको रसियन रसियन हिस्ट्रीमा लङ स्टोरीको,
हजुर,
अनि अब जेनरल मिडियम साइज भनेको त अब त्यो त वर्ल्ड वाइड नै भइहाल्यो, र लघु कथा पनि हामीले सर्ट सर्ट स्टोरी भन्छौँ नि,
हजुर,
यो पनि वर्ल्ड वाइड नै यसको राम्रो एउटा छ स्कोप छ, तर अब हामी त एउटा अर्को एउटा नयाँ चिज निस्केको छ सूत्रकथा भनेर,
चित्रकथा
सूत्रकथा
सूत्रकथा के हो यो
सूत्रकथा भनेर नयाँ अहिले एउटा फर्म त्यसको निकालेको छ
नेपाली साहित्यमा कि विश्व साहित्यमा?
यसको प्रफाउन्डर चाहिँ ध्रुवचन्द्र गौतम हो, होइन, तर म त के भन्छु भन्दाखेरि सूत्रकथा भनेको कथा नै होइन, त्यो कथा लेख्नको निमित्त आउटलाइन मात्रै हो।
के के हुन्छ यो सूत्रकथाको पनि अलिकति छोड्किनु पर्ने
हुन्छ, खालि त्यो पोइन्ट मात्रै टिपेको हुन्छ क्या,
ए
है, घटनाको जुन एउटा आउटलाइन हुन्छ नि टिपेको मात्रै हुन्छ। कथा भनेपछि त त्यसमा नेरेटिभाइजेसन हुनु पर्यो नि, आख्यानीकरण गरेको हुनु पर्यो नि, त्यो हुँदै हुँदैन। हो त्यसलाई चाहिँ सूत्रकथा भनेर जहाँ ठ्याक्कै यो तपाईँको व्यापनिज हाइकु छ नि,
हजुर,
ठ्याक्कै हाइकुको स्टाइलमा,
ए
कवितामा हाइकु अनि के अरे कथामा सूत्रकथा भनेर, त्यो चाहिँ संसारमा कहिल्यै छैन, हामी त त्यो देखेको छ, त्यति धेरै यसको प्रचलन त आएको छैन है, तर यो एउटा कथाको यो एउटा रूप पनि देखेको छ, तर वास्तवमा त्यो कथा चाहिँ होइन,
कथा होइन, तर यसलाई चाहिँ सकारात्मक रूपले हेर्नुभएको छ कि नकारात्मक रूपले हेर्नु छ तपाईँले?
होइन, त्यसलाई त टेक्निकली हेर्नु पर्यो नि, कथाको आफ्नो स्ट्रक्चर हुन्छ, कथाको आफ्नो टेक्स्टर हुन्छ होइन, जसलाई हामी अन्टोलोजी भन्छौँ क्या, है, त्यो कथाको एउटा आफ्नो जुन अन्टोलोजी जुन हुन्छ नि, त्यसको के भन्ने अब त्यो शरीर रचना एनाटोमी, त्यो एनाटोमी हेर्दाखेरि त कथा भन्दै भन्दै
भन्दैन
भन्दै भन्दैन, कथा लेख्नुको निम्ति त एउटा पोइन्ट मात्रै हुन्छ त्यो।
अनि यो लामो कथा र लघु उपन्यासमा कति मतलब यो कहिले कहिले कस्तो पनि लाग्छ भने पढ्दाखेरि लामो कथाले लघु उपन्यास भन्दाखेरि हुन्छ कि हुँदैन भन्ने कुरा नि एउटा लाटो हिसाबले पनि कुरा गरिन्छ होइन,
इन्टरनल स्ट्रक्चर हेर्नुभयो भने त फरक पर्छ,
हजुर,
प्लटको स्ट्रक्चरमा फरक पर्छ,
हजुर,
तपाईँको लघु कथा लघु उपन्यासमा प्लटको डेन्सिटी जति बढी हुन्छ नि,
हजुर,
लामो कथामा हुँदैन, भोलि भन्ने लामो कथा भनेको इन्टरनल पनि होइन, इन्ट्रा एक्सपेन्सन मात्रै हो,
हजुर,
घटनाको बिचमा स्पेस हुन्छ, त्यो स्पेसले चाहिँ एक्सपेन्सन गरिदिने, त्यो धेरै ठाउँ हुँदैन त्यो।
अब यो तपाईँसँग मैले सम्पर्क गर्नको मलाई चाहिँ एउटा कारण अर्को पनि के थियो भने मैले गन्तव्य गणबहालमा तपाईँको भूमिका पढेपछि, गन्तव्य गणबहाल गोविन्द गिरीको लामा कथाहरू, यसमा भूमिका तपाईँको पढेपछि मलाई तपाईँसँग भेट्न चाहिँ नि यो फोनमा कुरा गर्नलाई चाहिँ नि घचघच्याएको हो। गन्तव्य गणबहालको कुरा गर्दाखेरि लामा सबै लामा कथाहरूको भूमिका निर्वाह गरेको छ त्यो कथामा, त्यसो भए है, अनि अब लामा कथामा जुन यो तन्काउनु पर्ने बीचको कुरालाई चाहिँ ग्यापलाई चाहिँ इन्फ्लेसन गरेर बढाउने र त्यसो गर्दाखेरि कति कुन साइजसम्म जाने भन्ने कुरो हुन्छ कि हुँदैन?
अब आफैले विचार गरेर कति समय एक्सपेन्सन गर्दाखेरि यो पाठकहरूलाई चाहिँ रुचिकर हुनसक्छ, त्यो लेख्ने राइटरले आफै निर्णय गर्नुपर्छ, कति कति यस्ता छन् जस्तो तपाईँको गरिमा होइन यो उसले गरिमा गरिमा नै हो दृष्टान्त निकालेको छ नि यसरी लामो कथाको दृष्टान्त,
ए मलाई थाहा भयो,
लामो कथा चाहिँ एउटा दृष्टान्त निकाल्छ गरिमाले,
ए
एक डेढ वर्ष अगाडि जुन बेलामा चाहिँ अविनाश श्रेष्ठ त्यसको चाहिँ सम्पादक हुनुहुन्थ्यो, त्यसमा कति तपाईँको यो लामो कथै थिएन क्या,
ए
त्यो एक्सपेन्सन इन्ट्रा एक्सपेन्सन जुन गर्नुपर्ने हो नि त्यो गर्दै नगरेर खालि त्यो कथा जस्तोलाई प्लसलाई मात्रै अगाडि बढाएको, अनि जुन ठ्याक्कै लामो कथा नभइकन त्यो चाहिँ एउटा बहु उपन्यास जस्तो मात्रै त्यस्ता पनि छापिएको थियो, त्यो चाहिँ लेख्नेले नबुझेर हो, लामो कथा भनेको लामो लेख्नु पर्छ भनेर त्यसको प्लटको स्ट्रक्चरलाई ध्यानमा नराखेर त्यो लेखेको पनि देखिन्छ कति त्यस्तो लामो कथाहरू।
अब एकछिन हामी नेपाली साहित्यको कथाको इतिहास हेर्दाखेरि यहाँले जुन कथा विधामा चाहिँ बढी हात हाल्नुभएको छ, नेपाली कथामा यहाँको विचारमा अहिलेसम्मका सबैभन्दा उत्कृष्ट कथा नाम लिनु पर्दाखेरि कुन कुन कथाको नाम लिनुहुन्छ विधागत र संरचनाको हिसाबले? हजुर, होइन मैले समालोचकको दृष्टिले, हजुर,
तर इमेमोरेबल कथाहरू भन्नुहुन्छ भने
हजुर
त्यसमा चाहिँ नाम लिन सकिन्छ, फुल कथाहरू चाहिँ भन्नु न पाठकले पढिसकेपछि बिर्सनै सक्दै गर्ने होइन एउटा मानव एउटा कथाको रूपमा त्यसपछि केही कथाहरू छन् जुन कथाहरूको नाम चाहिँ लिन सकिन्छ होइन तर मैले भने नि यसका अब राम्रो कथा भन्दा यसका चाहिँ विभिन्न यस्ता स्ट्यान्डहरू स्ट्यान्डर्डहरू छन् नम्बरहरू छन् विभिन्न समयका अब मैले नामै लिनु पर्दाखेरि अब गुरुप्रसाद मैनालबाट सुरु गर्नुपर्छ नि परालको आगो परालको आगो अनि त्यसपछि पुष्पोत्तम श्रेष्ठको परिबन्ध होइन पुष्पोत्तम श्रेष्ठको परिबन्ध
अनि
गोविन्द बहादुर मल्ल गोठालेको म दिव्यमान मधुमान अनि भवानी भिक्षुको त्यो फेरि फर्केला अनि त्यसपछि गएर तपाईँको यो प्रसन्न पाण्डेको सेनाजीको स्वेटर
बिपी कोइरालाको नि कथा पर्छ
दाजुको स्वेटर अनि विशेष रूपमा कोइरालाको कुरा गर्दाखेरि अब त्यसपछि अलिकति अगाडि जाँदाखेरि तपाईँको प्रेमा शाहको पहेँलो गुलाब अनि पारिजातको पारिजातको चाहिँ अब त्यो छ नि प्युरीको फुल र पाइरियाको गन्ध भन्ने प्युरीको फुल र पाइरियाको गन्ध भन्ने अनि शङ्कर लानी छानेको अर्धमोदित नयन र बुझ्न लागेको काम अर्धमोदित नयन र डुब्न लागेको
काम हजुर
अनि ध्रुवचन्द्र गौतमको द्रुत विलम्बित
हजुर अब यता आइसकेपछि
नाम धेरै दिन सकिन्छ तर मैले भने नि यसका त्यो विभिन्न नामहरू छन् विभिन्न कथाका विभिन्न आयताहरू छन् अब थुप्रै छन् तर यी चाहिँ मेन के अरे अब पाठकहरूलाई पढिसकेपछि बिर्सन नसक्ने छत्तिस किसिमको कुनै किसिमको कथाहरू पढ्यो
र समालोचकीय दृष्टिले पनि संरचनाको हिसाबले पनि यी कथाहरू
दृष्टिकोणले पनि अब हाम्रो अर्को पनि एउटा बानी छ बाँकी त्यो के भन्दाखेरि हाम्रो कोर्स बुकमा रह भनेदेखि नि
हजुर
त्यसलाई चाहिँ अनि उत्कृष्ट भनेर भन्ने चाहिँ यी सबै कथाहरू वास्तवमा कोर्स बुकमा कोर्समा रहेका छन्
हजुर
विभिन्न तलदेखि लिएर माथिसम्म एमएसम्म कोर्समा रहेको हुनाले पनि अनि त्यसले अलिकति बढी बेसन्त पार्ने नै भने त्यो क्राइटेरिया त ठिक होइन होइन कोर्समा अर्कै दृष्टिकोणबाट रहेको हुन्छ तर हामी कहाँ चाहिँ त्यस्तो पनि सिकाउँछ
हजुर म एउटा कोटेसन कोट पढ्दैछु वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले एकचोटि अनलाइनमा मैले पढेको त्यो झन्डै 8 वर्ष अगाडिको कुरा हो उहाँले चाहिँ तपाईँको साहित्यको इतिहास सिद्धान्त र सन्दर्भको बारेमा लेख्नु भएको छ उहाँले पढिसकेपछि के लेख्नु भएको छ भने म पढे सुनाउँछु यो गम्भीर पुस्तकमा दयारामज्यूले आफ्नो कुनै स्पष्ट मन्तव्य वा निष्कर्ष प्रस्तुत गर्नुभएको छैन पुस्तकको शीर्षक अनुसारका विषयबारे युरोप अमेरिका केही भारतका सुप्रसिद्ध लेखकहरूका विचारलाई लेखकले प्रस्तुत गर्नुभएको छ त्यसो गर्दा आवश्यक ठाउँमा डाक्टर सम्भवले विख्यात नेपाली लेखकलाई उपेक्षा गर्नुभएको छैन डाक्टर दयारामको यो पुस्तक पढ्दा नेपाली वाङ्मयमा मैले यसलाई प्राथमिक ठाउँमा राख्नुपर्ने ठहर्याए युरोप अमेरिकाका कुनै भाषामा यो पुस्तकमा जस्तो समष्टि रूपमा कुनै पुस्तक लेखिएको छ भने पनि मैले पढेको छैन नेपाली भाषा साहित्यका निम्ति भने यो पुस्तक अद्वितीय उदाहरण हो भन्नेमा म पूर्ण रूपेण विश्वस्त भए भनेर लेख्नु भएको छ कसरी लिनु भएको छ यो कुरालाई लिनुहुन्छ
अब मेन चाहिँ के हो भने नि हजुर त्यो किताब जुन मैले लेखेँ नि
हजुर
त्यो चाहिँ थ्योरीको किताब हो यो हिस्टोरियोग्राफी भन्छ होइन
हजुर
यो लिटरेरी हिस्ट्री साहित्यिक इतिहास कसरी लेख्ने त्यो लेख्ने टेक्निक के हो
हजुर
त्यसका त्यो मोडलहरू के कस्तो कस्तो खालको त्यो मोडल हुन सक्छन् भनेर त्यो मोडलको बारेमा र त्यसको टेक्निकको बारेमा थ्योरिटिकल कुराहरू मात्रै मैले गर्दाखेरि त्यहाँ पश्चिम मुलुकका चाहिँ साहित्य साहित्यको इतिहासको एक्जाम्पलहरू
आएको
छ त्यो कारणले गर्दाखेरि अनि यता हाम्रो नेपाली साहित्यको चाहिँ के त भन्दाखेरि मैले अलग्गै च्याप्टर छ एउटा पछाडिपट्टि उहाँले हेर्नु भएन अलग्गै एउटा च्याप्टर छ जुन च्याप्टरमा मैले नेपाली साहित्यका चाहिँ मोडलको बारेमा काल विभाजन यसरी मिल्यो यसरी मिलेन काल विभाजन यसरी गर्नुपर्ने भनेर एउटा अलग्गै च्याप्टर छ भनेपछि जुन थ्योरी जुन हो नि त्यो थ्योरीलाई बेस बनाएर त्यसको आधारबाट अनि प्र्याक्टिकल्ली हाम्रो नेपाली साहित्यको इतिहास कस्तो छ त भनेर त्यसलाई एप्लाई गरेर हेर्ने कुरा छ मैले त्यो हो त्यो त्यो खालको किताब हो क्या थ्योरी मेन चाहिँ थ्योरीको किताब हो त्यो होइन नेपालीमा चाहिँ होइन कि कुनै पनि साहित्यको इतिहास कसरी लेख्ने खालि डिस्क्रिप्सन मात्रै दिने होइन लेख्दाखेरि त्यसको चाहिँ तरिकाहरू छन् त्यसका चाहिँ मोडलहरू छन् भनेर मैले थ्योरी मात्रै लेखेको छ तर मैले त्यसलाई त यता नेपाली साहित्यमा त्यसलाई एप्लाई गरेर पनि हेरेको छु भने त्यो किताब आफैमा कम्प्लिट छैन होला त्यो अर्कै कुरा हो होइन तर त्यस्तो प्रकारको किताब लेख्नुको निमित्त मैले बेस बनाइदिएको हुनाले त्यो 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 क्षेत्र जुन क्षेत्रमा मैले काम गरेँ नि त्यसको पछाडि अहिले एकजना मेरो एउटा चेला लागिरहेको छ ठ्याक्कै यो साहित्यिक इतिहासमै मैले किताबहरू पनि दुई तिनवटा पनि प्रकाशित गराइसकेको छ यो बालकृष्ण अधिकारी भन्नेले अनि पिएचडी पनि उसले गर्दैछ अहिले ठ्याक्कै त्यो क्षेत्रमा
हजुर
अनि मलाई सन्तोष के भन्दाखेरि कमसेकम मैले कुराको उठान त मैले गरिदिएँ भने यो यस्तो प्रकारको किताब हामीले हाम्रो नेपाली साहित्यमा थिएन नभएकोमा मैले पुरा गरिदिएँ तर त्यो एउटा बेसिक कुरा मात्रै मैले भनेको हुन सक्छ किनभने मेरो पनि आफ्नो लिमिटेसन थियो होइन तर अब मेरो पछाडि त्यसको पछाडि लागेर चाहिँ त्यसलाई पुरा गर्नको निमित्त इभन पिएचडीको थेसिस चाहिँ लेख्नको निमित्त भनेर लागिरहेको छ क्या त्यसैले मैले जुन काम गरेँ नि त्यो कामबाट म असन्तुष्ट छैन
तर मदन मणि दीक्षितले पनि किताब अपूर्ण त भन्नुभएको छैन उहाँले पूर्ण रूपले चाहिँ अद्वितीय उदाहरण भन्नुभएको छ राम्रै कुरा गर्नुभएको छ यो किताब तपाईँको किताबको बारेमा मैले जाने खालि पढ्दाखेरि तपाईँको बारेमा खोज्दाखेरि उहाँले यो भनाइ भन्नुभएको भने चाहिँ कोट गर्नु तपाईँलाई थाहा थियो कि थिएन त्यो पनि मलाई थाहा भएन अब हामी कार्यक्रमको झन्डै झन्डै अन्त्यमा आइसकेको छौँ मैले चाहिँ नि विश्वस्त सूत्रबाट थाहा भए अनुसार हालसालै चाहिँ नि तपाईँ लगायत डाक्टर माधव प्रसाद पोखरेलको प्रधान सम्पादकत्वमा झन्डै 6000 पेजको जगदम्बा नेपाली साहित्यको वृहत इतिहास लेखन कार्यमा तपाईँहरू संलग्न हुँदै हुनुहुन्छ अरे भन्ने कुरो थाहा भयो यस बारेमा हामीलाई केही छोटो जानकारी दिनु मिल्छ
अब त्यसको एउटा पार्ट चाहिँ मैले पनि काम गरेको थिएँ प्रारम्भिक काल नेपाली साहित्यको प्रारम्भिक काल भनेर
हजुर
यो 1800 विक्रम सम्बत 1800 1940 है त्यो 140 वर्षको जुन टाइम पिरियड जुन छ नि
हजुर
त्यो टाइम पिरियडको हिस्ट्रीको पार्ट मैले डिल गरेँ हौ है एउटा पार्ट अब यो योजना कस्तो हो त भन्दाखेरि नेपाली साहित्यको इतिहास भन्दाखेरि अहिलेसम्म जे जस्तो इतिहास लेखिएको छ त्यो आउटलाइन हिस्ट्री मात्रै लेखिएको छ अहिलेसम्म लेखिएको है जस्तो अब मैले पनि लेखेको छु अनि तारणा शर्मा धेरै छन् नि
हजुर
हेलो
हजुर सुनिरहेको छु
सुनिहाल्नु सुनिहाल्नु त्यो आउटलाइन हिस्ट्री मात्रै लेखिएको छ वास्तविक हिस्ट्री लेखिएको छैन भनेर चाहिँ अनि यसमा त्यो प्रयास भएको छ डिटेल त डिटेल है तर यसलाई चाहिँ वास्तविक हिस्टोरियोग्राफी अनुसार लेख्ने भनेर त्यो योजना हो र यसमा चाहिँ अब के भन्छ त भन्दाखेरि नेपाली साहित्य नेपालभित्र मात्र होइन संसारभरि है संसारभरि जहाँ जहाँ नेपालीहरू पुगेका छन् जहाँ जहाँ पुगेका नेपालीले केही लेखिरहेका छन् नि कुना कुनामा होइन त्यो सबै साहित्य जस्तो साहित्य लेखिएको छ त्यो सबैलाई चाहिँ एउटा एकै ठाउँमा समेट्ने भनेर यसलाई चाहिँ एकदमै चार भोल्युममा निस्कन्छ। यो चाहिँ एकदमै चार भोल्युममा, एक भोल्युममा चारवटा विषय हुन्छन् है, एउटा एउटा भोल्युममा चारवटा विषय हुन्छ,
चार विषय हुन्छ।
वृहत रूपमा नेपालभित्र लेखिएका इतिहास मात्रै नभएर, साहित्य मात्रै नभएर संसार भरिने जस्तो अमेरिकाको देशलाई होइन, अब जहाँ जहाँ छ कि नेपालीहरू भारतको भइहाल्यो, त्यो सबै ठाउँलाई समेटिक भने चाहिँ एउटै ठाउँमा आओस् भन्ने त्यो दृष्टिकोणबाट, अनि यो वृहत इतिहास भनेर त्यो नाम दिएको। मेरो विचारमा यसबाट कमसेकम के हुन्छ भनेदेखि त्यो एनालिटिकल छ भन्ने सम्भावना धेरै कम छ
पक्कै पनि
है, किनभने सबैले त्यो आइडिया छैन,
दृष्टि
कसरी लेख्ने भन्ने आइडिया छैन, अब यहाँबाट ओरिएन्टेसन दिने पनि त्यो कुरै भएन। तर कमसे कम चाहिँ यो सामग्री हुन्छ नि, सामग्री त्यसको कनेक्सन चाहिँ ठाउँमा हुन्छ,
इन्फर्मेसन त सबैको एकै ठाउँमा भयो भने कलेक्टिभ इन्फर्मेसन चाहिँ हुने भयो, इन्फर्मेसनहरू चाहिँ सबै एक
कलेक्टिभेसन हुन्छ।
अनि यो कहिलेसम्म प्रकाशित हुने छ योजना?
यो लक्ष्य चाहिँ भानु जयन्ती 73 सालको भानु जयन्तीमा प्रकाशित गर्ने लक्ष्य छ। दुई भोल्युम कम्प्लिट भइसकेको छ, दुई भोल्युम जुन छ नि, पहिलो भोल्युम र दोस्रो भोल्युम कम्प्लिट भइसकेको छ। अब तेस्रोको काम, तेस्रो भनेको आधुनिक काल हुन्छ, अनि चौथो भनेको चाहिँ कन्टेम्पोरेरी पिरियडको हुन्छ
होइन।
कन्टेम्पोरेरी जो काम मैले त्यति अगाडि बढाएको छैन, तर तेस्रो जुन मोडर्न पिरियडको जुन छ नि, त्यसमा चाहिँ काम भइरहेको छ।
भनेपछि यहाँले चाहिँ आफ्नो काम चाहिँ पुरा गरिसक्नु भयो,
8 महिना अगाडि नै मैले काम कम्प्लिट गरेर दिएको धेरै पहिला नै, किनभने त्यो एरियामा मैले पहिला पनि काम गरेँ हो। इन्ट्रेस्टिङको एरिया भनेको दुईटा हो क्या,
लिटरेचरमा हजुर
एउटा कथा भइहाल्यो होइन,
हजुर
अर्को साहित्यिक इतिहास पनि हो,
त्यही त
दुईटा एरिया हो क्या मेरो,
हजुर
इन्ट्रेस्टको एरिया।
अनि यसबारेमा बेला बेला त लेखहरू पनि त फुटकर लेख पनि लेख्नुहुन्छ होला नि?
फुटकर लेखहरू कहिले काहीँ तरै अत्यन्त कम,
जति
कम
हामीलाई खसखस डट कमलाई कहिले कहिले यसो लेख उपलब्ध गराइदिनु सक्नुहुन्छ पाउन? हजुर यसरी पक्कै खसखस डट कम आभारी हुनेछ यहाँको लेखले। अघि हामीले भनेको जस्तै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। यस नेपाली साहित्यको समालोचनाको कुरा गऱ्यौँ हामीले, कथा लौ कथा उपन्यासको पनि एकछिन कुरा गऱ्यौँ। अन्त्यमा नेपाली साहित्यका अहिलेका युवा भाइहरूलाई, आउँदा पिँढीलाई नेपाली साहित्यको लागि चाहिँ नि एउटा राम्रो सन्देश कसरी दिन चाहन्छ, के भन्नुहुन्छ, चाहनुहुन्छ?
म एउटै कुरो के भन्छु भन्दाखेरि, स्टडी गर्नु, अध्ययन गर्नु, समय दिएर अध्ययन गर्नु, पढ्न गर्नु है, त्यति हो। अलिकको कमी भनेको त्यही हो, अध्ययनको कमी हो, अध्ययन गर्नु।
हस् हस् त डाक्टर दयाराम श्रेष्ठ सम्भवज्यू, तपाईँको अमूल्य समय र विचार हामीलाई उपलब्ध गराउनु भएकोमा हामी आभार व्यक्त गर्दछौँ, धन्यवाद। र तपाईँसँग भेटघाट गर्ने मेलोमेसो मिलाइदिने हाम्रा वरिष्ठ साहित्यकार कमलमणि दिक्षीज्यूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। यसरी हामी तपाईँका लेखहरू, फुटकर लेखहरू पनि खसखस डट कमलाई प्राप्त हुने आशा गर्दै हामी आजलाई बिदा माग्छौँ। यहाँको लेखन, शोध कार्य, शोधमूलक कार्यहरू, सबै आउने कृतिहरू पनि को लागि हामी बधाई तथा शुभकामना दिँदै आजलाई बिदा माग्छौँ। धन्यवाद।